नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएको छ एम कुमारी तोम्साले। तोम्साले 2075 सालदेखि यो व्यवसाय विधिवत रूपमा सुरु गर्नुभएको हो। त्यसभन्दा अगाडि पनि उहाँले आफ्नो बाउ बाजेले सञ्चालन गर्दै आएको व्यवसायलाई निरन्तरता दिनको लागि पनि उहाँले यो व्यवसायमा लागेको कुरा उल्लेख गर्नुभएको छ। उहाँले सुरुमा 25,000 एउटा तान किनेर यो व्यवसाय सुरु गरेको पनि हामीसँगको कुराकानीमा बताउनु भएको छ। अहिले उहाँले आफ्नो व्यवसायमा 100 जनाभन्दा धेरै महिला दिदीबहिनीहरूलाई काम पनि दिनुभएको छ। ती महिला दिदीबहिनीहरूको आय आर्जनमा उहाँले दिएको कामले केही थप सहयोग पुगेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँगै कुराकानी गरेका छौँ।
अहिले मैले गरिरहेको चाहिँ त्यही हो, ढाका कपडा उत्पादन हो। मैले 2075 सालदेखि सुरु गरेको हो, धरानबाट नै हो सुरु गरेको पनि।
ढाका उद्योगै गर्नुपर्छ भन्ने चाहिँ तपाईँलाई किन लागेको थियो?
यो हाम्रो एउटा नेपालको पहिचान पनि हो होइन। अनि अर्को कुरा चाहिँ यो चाहिँ हाम्रो लिम्बू, म लिम्बू नै हो र लिम्बू जातिको आफ्नो परम्परागत कल्चरल पोसाकको रूपमा चाहिँ ढाकालाई लिने गरेको छ। अहिले त्यो प्रचलनमा आएको छ, त्यही भएर पनि मैले ढाका सम्बन्धी चाहिँ पहिलेदेखि ढाका भने चाहिँ एकदमै मनपर्ने, अब पहिलेदेखि बुन्दै गरेको, घरमा देख्दै आएको, हाम्रो बोजू आमाहरूले बुन्दै आउनु भएको, त्यही भएर यसलाई चाहिँ कसरी बजारीकरण गर्न सकिन्छ, यो ढाकालाई चाहिँ कसरी आय आर्जनको स्रोतको रूपमा बुनेर गर्न सकिन्छ भन्ने सोच सानैदेखि नै मलाई त्यस्तै सोचहरू आउँथ्यो
क्या।
यो ढाका चाहिँ सबैसम्म पुर्याउन सके, बजारमा पुर्याउन सके, धेरैजना अब बुनिरहेको आमाहरू दिदीहरू बोजूहरूले रोजगार पाउनुहुन्थ्यो जस्तो मलाई लागिरहने।
हजुर,
त्यही भएर पनि यसमा म अलिकति चाहिँ यो तर्फ चाहिँ आकर्षित भएको।
हिजो आफ्नो बाउ बाजे होइन परम्परागत रूपमा बाउ बाजेले गर्दै आएको व्यवसायलाई नै अहिले रोजै भन्नुभयो नि यहाँले। पछि तपाईँले यो व्यवसाय गर्दाखेरि कुनै तालिमहरू लिनु पर्यो अथवा लिनु परेन, त्यस्तो तालिमहरू पनि लिनुभयो यहाँले?
त्यस्तो तालिम चाहिँ लिनु परेन, किनभने अब घरमै गर्दै आएको, देख्दै आएको, गर्दै आएको चिजहरू होइन, तालिमै लिएर सिकेरै गर्नु परेन।
त्यसलाई अलिक व्यवस्थित गर्नको लागि होइन आधुनिक प्रकारका सिपहरू पनि आवश्यकता पर्थ्यो होला, तालिमको पनि आवश्यकता पर्थ्यो होला, त्यस्तो कुनै महसुस गर्नु भएन यहाँले?
त्यो महसुस त मैले गरिनँ, किनभने तालिम लिनेहरूको भन्दा पनि मैले तालिम लिने आफ्नै आइडियाले अहिले बजारमा राम्रो भइरहेको छ मेरै आइडियाले, र यसमा चाहिँ अब त्यति धेरै आधुनिक र त्यस्तो अरू चाहिँ मिसाइराख्नुपर्छ जस्तो लाग्दैन, र परम्परागत रूपमा हराइरहेको चिजहरूले चाहिँ उतार्न सके राम्रो हुन्छ जस्तो लागेर नै म त्यही कुराहरूलाई चाहिँ अझै पनि फोकस गरिरहेको छु। अरूले नगरेको एक्स्ट्रा होइन हराइरहेको जुन गाउँघरमा देख्दै आएको बुट्टाहरू हुन्छ नि, जस्तै पानको पातहरू, अब जस्तै घरमा कुदेको बुट्टाहरू, त्यस्तो अब जस्तै हुन्छ नि घरहरूमा फुलबुट्टाहरू कुर्ने चलनहरू थियो नि पहिले पहिले, केहरू देख्दा पनि यस्तो बुट्टा बनाउन सके चाहिँ यसले कस्तो आकार लिन्थ्यो होला, कस्तो टाइपको हुन्छ होला भने त्यो आफै क्रिएसन हुन्छ के दिमागमा, अनि त्यही तरिकाले चाहिँ अगाडि बढिरहेको छु। अहिले पनि डिजाइनहरू गर्दा म त्यसरी नै गरिरहेको छु, र जुन डिजाइनहरू गरेर बजार पनि राम्रो मार्केट पाइरहेको छ, त्यस्तै अब फेसन डिजाइनिङ नै गरेर अब आधुनिक रूपमा अब बजारमा चलेको जस्तो त अब अरू अरूले पनि गर्न खोजिराख्नु भएको छ, तर मैले चाहिँ ट्रेडिसनल अब पहिले जे देखेको छ त्यही कुराहरूले चाहिँ उतार्ने पक्षमा छु, तर त्यसको पनि राम्रो बजार पाइरहेको राम्रै छ।
हजुर एम कुमारीजी, अब यो व्यवसाय जुन गर्नु भएको छ होइन, ढाका उद्योग गरिराख्नु भएको छ, आफ्नै ठाउँमा गर्नु भएको छ, यो सुरु गर्दाखेरि तपाईँलाई लगानी चाहिँ कति गर्नु परेको थियो?
लगानी त यस्तो हो, मेरो त्यस्तो लगानी धेरै गरेर तामझामका साथ म ओपनिङ गरेको पनि होइन, धेरै गरेको पनि होइन। एउटा ताम किन्न 25,000 पर्थ्यो, 25,000 एउटा ताम किनेर मैले आफै बुनेर आफै सुरु गरेको। त्यस पछाडि सिक्न आउनुभयो दिदी बहिनीहरू, तामहरू सानो खालकोहरू थप्थ्यो सिकाउनको लागि, यतिकै दुई तिनजना सिकाए अनि त्यही रोजगार दिए, त्यसरी त्यसरी अगाडि बढेको। मेरो त त्यस्तो ओपनिङ गरेर पुरै अहिले त्यस्तो होइन, केही पनि त्यस्तो धेरै लगानी पनि होइन, ओपनिङ गरेर तामझामको साथ सुरु गरेको पनि होइन।
हजुर हजुर, आफैले रोजगार सिर्जना गर्नुभयो होइन, त्यसमा अहिले सन्तुष्टि पनि हुनुहुन्छ र अरूलाई पनि काम दिनुभयो होला नि त नि?
त्यही त मैले सुरु गरेँ, दुई तिनजना सिक्न आउनुभयो, उहाँले त्यही काम पाउनुभयो, त्यसरी नै बढ्दै बढ्दै गए, अहिले चाहिँ अब प्रत्यक्ष अप्रत्यक्ष रूपमा 6 भन्दा पनि धेरै रोजगार पाइराख्नु भएको छ हाम्रो दाजुभाइ दिदी बहिनीहरू।
भर्खरै सुरु गर्नुभएको एउटा व्यवसायमा 100 रोजगारी पाउने भने त ठुलो कुरो हो। हिजो एउटा तानबाट सुरु गरेको व्यवसायमा आज 100 काम दिनु भएको छ होइन, त्यो दिन पाउँदाखेरि पनि तपाईँलाई त खुसी लागिरहेछ नि त?
खुसी नै छु अहिले आजसम्म, र यो कुरा यो खुसी चाहिँ कायम होस् भनेर हर समय कोसिस पनि गरिरहेको हुन्छु। अर्को कुरा खानुमा यो मेरो लाइन होइन नि त, मेरो व्यवसायतिर हाम्रो परिवार पनि होइन, अब व्यापार व्यवसायतिर अब दिमाग पनि थिएन होइन, कसरी चल्नुपर्छ कसरी गर्नुपर्छ भन्ने कुरा पढ्दै थिएँ, अनि पढेर पछि अब टिचर अथवा नभए पनि क्याम्पस लेक्चरसम्म त हुन सकिन्छ होला भनेर सोच थियो पहिल्यै होइन। तर अब यतातिर लाग्यो, अनि यतातिर लागेर अब सँगै पढेका साथीहरूको हेर्दा पनि होइन, उहाँहरूले उनी पनि प्रतिक्रिया दिनुहुन्छ धेरै राम्रो गर्यो भन्ने, अनि त्यस्तोहरू सम्झिँदा चाहिँ एकदमै जे गरे राम्रै गरेछु जस्तो लाग्छ, म त खुसी नै छु।
यो ढाका उद्योगमा चाहिँ के उत्पादन गरिरहनु भएको छ?
ढाका रुमालदेखि लिएर टोपी टाई सर्ट कुर्ता सुरुवाल, अनि ढाका सल ढाका हाफ सल गलबन्दी साडीहरू कोट, अनि खाडी पनि हामी आफ्नै बुन्छौँ, खाडीको दौरा सुरुवाल सबै बन्छ, अनि अहिले आधुनिक लेङ्गा आउटरहरू भन्छ, अनि लिम्बूको अर्थोडक्स मेखलीहरू त्यस्तो सबै बन्छ, जति पनि अहिले ड्रेसहरू बन्छ नि आधुनिक खालको त्यस्तो सबै नै बन्छ, त्यही डिजाइनहरूमा लेङ्गा आउटर लेङ्गा चोली गाउनहरू सबै नै बन्छ।
ती सामानहरू बनाउनको लागि यहाँले अघि पनि भन्नुभएको थियो 100 मैले काम पनि दिएको छु भन्नुभएको छ, अनि प्रत्यक्ष रूपमा उहाँहरूले आएर त्यहाँ काम गर्नुहुन्छ अथवा घरमा पनि लिएर गएर काम गरेर तपाईँ कहाँ सामान ल्याउने गर्नुहुन्छ, के गर्नु भएको छ यो विषयमा नि अलिकति कुरा गरिदिनु न।
यस्तो हो, सिक्नुहुन्छ जानुहुन्छ, अनि घरमै धेरै जस्तो घरमै बसेर काम गरेर ल्याउनुहुन्छ, मेरैमा सिकेको हुनुपर्छ भन्ने पनि हुँदैन, जहाँ सिके पनि जहाँ काम गरे पनि राम्रो राम्रो काम भयो, राम्रो क्वालिटीको धागो प्रयोग गरेको थियो अनि राम्रो फिनिसिङहरू निकालेको थियो बुनेको थियो भने तिनीहरू पनि मैले सबै राखिदिने गरेको छु हाम्रो महिला दिदी बहिनीहरूको।
आज मैले यति बेला स्वरोजगार कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँग कुराकानी गरिरहेको छु। उहाँले आफ्नो सानो लगानीबाट पनि व्यवसाय सुरु गरेर अहिले धेरै महिला दिदी बहिनीहरूलाई आफ्नो उद्योगमा जोड्नु भएको छ। ती दिदी बहिनीहरूलाई काम दिन पाउँदा होइन, ती दिदी बहिनीहरूले पनि तपाईँसँग जोडिएर काम गर्न पाउँदा कस्तो अनुभव भइरहेछ, कस्तो लागिरहेछ तपाईँलाई?
कहिले कहिले म सोध्ने गर्छु मेरो दिदी बहिनीहरूलाई, मेरो टिमलाई, तपाईँहरूलाई कस्तो भइरहेको छ यहाँ काम गर्दा भनेर सोध्छु। राम्रो छ भन्नुहुन्छ, प्राय कलेज पढ्ने स्टुडेन्टहरू पनि छन्, अब बिहान कलेज जाने अनि दिनमा चाहिँ काम गर्ने, अनि उनीहरू चाहिँ घर खर्च चाहिँ घरमा नमागिकन नै काम गरेर पुर्याइरहेको कुराहरू गर्नुहुन्छ होइन, अनि विदेश जाने दाजुभाइहरूको वाइफहरू पनि हुन्छ, उहाँले पनि हाम्रो विदेशमा चाहिँ अब सबै बचत भइराखेको छ, हाम्रो यही काम गरेकोले खाना बस्न पुगिरहेको छ भन्ने कुराहरू गर्नुहुन्छ, त्यतिखेर चाहिँ धेरै खुसी लाग्छ क्या मलाई, मैले राम्रो नै काम गरेको रहेछु जस्तो लाग्छ। अब धरानमा इलामदेखि अब धनकुटा पास्तरदेखि महेन्द्र कलेज पढ्न भनेर आएको बहिनीहरूले चाहिँ काम गर्छु भन्ने बहिनीहरूले चाहिँ अब घरमा वृद्ध भएको बुवा आमाहरूले खर्च मागिराख्नु परेन, अनि यही काम गरेर नै पुगिरहेको छ भन्ने कुराहरू गर्दा चाहिँ मलाई साँच्चै खुसी मिल्छ कि त्यतिखेर चाहिँ.
हजुर हजुर,
राम्रो काम गरेछ जस्तो फिल हुन्छ.
उहाँहरूको आय आर्जनको एउटा पाटो पनि भयो, उहाँहरूलाई थप सहज पनि भयो तपाईँका काम गर्दाखेरि, र जुन उहाँहरूले चाहिँ कमाएको रकमले घर खर्च चलाउन केही सहज पनि त हुन्छ नि.
पहिले त अब हामीले केही गर्छौँ भन्दा पनि अब बोर्डिङहरू त्यसरी पढ्दै हामी पनि केही गरौँ घरबाट पैसा नमागौँ भन्ने सोच्नुहुँदा चाहिँ बोर्डिङहरूमा अब जब खोज्दा पनि 5,000 पाउने होइन.
हजुर,
अनि त्यस्तो गाह्रो हुन्थ्यो क्या, फेरि अब टाइम टु टाइम खट्नु पर्ने. अब यहाँ त त्यति साह्रो गर्नै पर्छ भन्ने हुँदैन नि त, अलिक सहज काम गर्नुको वातावरण चाहिँ सहजै हुन्छ. टाइम मिलेको बेला अब गर्ने हो, अब टाइमै नमिले चाहिँ गर्नै पर्छ भन्ने त्यो जागिरै जस्तो हुँदैन नि त यो त. अनि त्यही भएर धेरै त्यो भाइ बहिनीहरूले चाहिँ यहाँ काम गर्ने रुचाइ पनि राखेका छन्. अनि अब त्यो पहिलेको तुलनामा हामीले जुन दुःख पाएको थियौँ त्यो कुराहरू सम्झिँदा चाहिँ यो कार्यहरू चाहिँ पहिलेदेखि भएको पछि अझ हामीले पनि अलिक सहज हुन्थ्यो होला त्यो समयमा जस्तो फिल गर्छु क्या म आफूलाई. अनि सोध्ने पनि गर्छु, साँच्चै के तिमीहरूले पुगिरहेछ नि खर्च भन्छ. पुगि नै राखेको छ, अब नभएको पनि दिन स्टुडेन्टहरूले 15,000 त कमाउँछ नि त पार्ट टाइम भए पनि.
हजुर एम कुमारीजी, अब तपाईँले उत्पादन गरेको जो सामानहरू छ नि, जुन सामानहरू छ त्यो सामानहरूको बिक्री वितरणको लागि के गर्नु भएको छ, कस्तो छ व्यवस्था?
बिक्री वितरण चाहिँ अहिले चाहिँ मेन चाहिँ यो मैले अघि पनि भनेको थिएँ लिम्बू परम्परागत पोसाक के भने कल्चरल ड्रेसको रूपमा चाहिँ यो अहिले स्थापित भएको छ, फङ्सनहरूमा लगाउने गर्नुभएको छ लिम्बू समुदायले. त्यही भएर धेरै खपत हुने चाहिँ लिम्बू समुदायभित्रै हो.
हजुर,
र अब लिम्बू समुदायहरू चाहिँ प्राय अब हङकङ बेलायततिर हुनुहुन्छ नि त, अनि उहाँहरूले चाहिँ धेरै लिनुहुन्छ, अनि त्यतातिर पनि खपत धेरै पठाउँछु. अनि अहिले त लिम्बू समुदाय मात्र नभएर अरू अरू हाम्रो देशको उत्पादन हो नेपाली उत्पादन भनेर सबैले माया गर्न थाल्नु भएको छ, सबैले मन पराउन थाल्नु भएको छ. अनि अब अमेरिकातिर क्यानाडा अस्ट्रेलियातिर पुग्ने ग्रेजुएसन गर्ने जुन नेपाली स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले पनि माग गर्नुहुन्छ ग्रेजुएसन बेला लाउने हो आफ्नो नेपाली पोसाक भन्ने खालको कुराहरू गर्नुहुन्छ. अनि त्यतिखेर चाहिँ मलाई कस्तो खुसी लाग्छ त्यो रूपमा चाहिँ अहिले ढाका चाहिँ भइरहेको छ भनौँ न, सबैले त्यो चाहिँ राख्नु भएको छ. अझ पनि होइन त्यतिले मात्रै होइन, यो ढाका चाहिँ हाम्रो नेपालमा जति पनि छौँ जति पनि जात जाति छौँ उहाँले चाहिँ आफ्नो नेपाली पोसाकको रूपमा सम्झेर होइन आफ्नो फङ्सनहरूमा सबैले लगाइदिनु भयो भने चाहिँ झन् कति धेरैले अझ कति धेरैले नेपालभित्रै रोजगार पाउँथ्यो होला भन्ने त्यो कुरा चाहिँ मैले त्यसलाई जहिले पनि मनमा लागिरहन्छ क्या. किनभने इन्डियाको त्यो लेहेङ्गा हुन्छ नि त्यो अब अहिलेको सेलिब्रिटीहरूले 15-16 लाख 10 लाखदेखि माथि लगाएर लगाउँछन् होइन, नेपालमा उत्पादन गरेको ढाका कपडामा बुटिकहरू लगाएर त्यतिकै पनि बनाउन सकिन्छ नि त. उहाँले चाहिँ रुचाइ दिनु पर्यो क्या
नेपालमै यस्तो खालको चाहिँ सिप दियो भने होइन, तपाईँ जस्तै अरू दिदी बहिनीहरूले पनि उत्पादन गर्न सक्नुभयो भने र यहीँ खपत गर्ने एउटा वातावरण भयो भने अवश्य पनि हाम्रो आमदानी त बढ्थ्यो नि त. नि
यस्तो लाग्छ कि अब अहिले सेलिब्रिटीहरूले लगायो भने अरू अरूले पनि स्वतः मन पराउने हो नि त. कुनै कुनै ठुल्ठुलो सेलिब्रिटीहरूले चाहिँ यो ढाका चाहिँ त्यसरी लगाइदिनु भए चाहिँ एकदमै राम्रो हुन्थ्यो जस्तो लाग्छ कि. जस्तै मालविका सुब्बा मिस नेपाल मालविका सुब्बा म्याम हुनुहुन्छ, उहाँले चाहिँ अहिले लगाउनुहुन्छ. अब पहिले त ढाका मन पाउनु हुन्थ्यो नि त प्राय, अब यो त पाखे हो यो त महत्त्वै नहुने क्या पहिले. अहिले त बिस्तारै नेपाली उत्पादनहरू र महत्त्व फुटेर लगाउन थाल्नु भएको छ. मिस नेपाल मालविका सुब्बा म्यामले लगाउनु भएर धेरै राम्रो भएको छ. अझ स्पेसल अब बिहे जस्तो फङ्सनहरूमा अरू जात जातिले पनि लगाइदिनु भयो भने होइन नेपालकै पोसाक मानेर कति चाहिँ कति धेरैले चाहिँ रोजगार पाउँथ्यो होला, हाम्रो देशको आर्थिक समृद्धि पनि टेवा पुग्थ्यो होला भने त्यो सोच चाहिँ खालि मेरो दिमागमा खेलिरहन्छ क्या आजभोलि. कसरी चाहिँ त्यो वातावरण सिर्जना गर्न सकिन्छ भने
तपाईँले त्यहाँ व्यवसाय गरिरहँदाखेरि धरान उपमहानगरपालिकाले केही सहयोग गरेको छ कि छैन?
सम्मान चाहिँ गरेर चाहिँ सहयोग गर्नुभएको थियो, त्यस्तो आर्थिक रूपमा चाहिँ गर्नुभएको छैन.
तपाईँहरू जस्तो जो आफ्नै ठाउँमा बस्नु भएको छ अरूलाई पनि रोजगारी दिनुभएको छ र त्यहीँको कच्चा पदार्थ सङ्कलन गरेर एउटा उद्योग चलाइराख्नु भएको छ, तपाईँहरू जस्तो व्यवसायीलाई चाहिँ स्थानीय सरकारले चाहिँ के गरिदिएदेखि अझ सहज हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
स्थानीय सरकारले अब निशुल्क रूपमा तालिमहरू सञ्चालन गरेर सहजीकरण गर्नु पर्यो होइन, अनि के पनि उत्पादन भएको चिजहरू पनि प्रयोगमा ध्यान दिनु पर्यो स्थानीय रूपमा पनि होइन. बाहिरको मात्रै भर परेर पनि हुँदैन, हामीले बाहिर मात्रै पठाए अहिले धेरै बाहिर खपत भइरहेछ र स्थानीय रूपमा पनि प्रयोगमा पनि जोड दिनु पर्यो, अलिकति महत्त्व चाहिँ दिनु पर्यो, यस्तो अब हाम्रो गाउँ नै छ है भन्ने कुराहरू चाहिँ उहाँले ध्यानमा राख्नु पर्यो. नेपालमा उद्यमीले उत्पादन गरेको चिजहरू छ नि त्यसमा चाहिँ सबैले प्रयोगमा रूपमा जोड दिउँ भनेर चाहिँ सबै सरकारी कार्यालयहरूमा चाहिँ पोसाकको रूपमा चाहिँ लगाइदिनु भयो भने एकदमै राम्रो हुन्छ जस्तो लागिरहेछ।
हजुर, हामी अन्ततिर आइपुगिसकेका छौँ। अहिले पनि हाम्रो गाउँ ठाउँका धेरै महिला दिदी बहिनीहरू दाजुभाइहरू विदेश गइराख्नु भएको छ, जाने क्रम रोकिएको पनि छैन, होइन, त्यहाँ गएर पनि कमाइ नै हुन्छ भन्ने पनि छैन, कतिपय फर्किएर आउनु भएको छ, कसैले व्यवसाय पनि सुरु गर्नु भएको छ। उहाँहरूलाई के भन्नुहुन्छ? तपाईँ आफ्नै ठाउँमा पनि व्यवसाय गर्नुहोस्, यहीँ पनि गर्न सकिन्छ भनेर त्यस्तो केही भन्न चाहनुहुन्छ?
आफ्नै ठाउँमा गर्न सकिन्छ, तर अब ढाकै मात्र गर्नुपर्छ पनि हुँदैन, धेरै ठाउँहरू छन्। तर त्यो कुन व्यवसाय गर्न लाग्नु भएको हो त्यो सम्बन्धी चाहिँ नलेज हुनु पर्यो। जुन काम गर्न आफूले लागेको छ त्यो सम्बन्धी पुरा ज्ञान हुनुपर्छ अनि त्यसमा हात लगाउनु पर्छ। कुनै पनि व्यवसाय गर्न सकिन्छ, तर ज्ञान हुनुपर्छ, एकदमै लगनशील हुनुपर्छ, परिश्रम गर्नुपर्छ हुन्छ नेपालमा जस्तो लाग्छ मलाई चाहिँ। ढाका मात्रै होइन, अरू अरू ठाउँमा पनि अब राम्रो राम्रो काम गरेको मैले देखेको छु। त्यही भएर इच्छा चाहना लगनशीलता एकदमै धैर्यता हुनुपर्छ, राम्रो हुन्छ।
भर्खरै यहाँहरूले सुन्दै हुनुहुन्थ्यो धरान उपमहानगरपालिकाको वडा नम्बर 12 चतरा लाइनमा ढाका उद्योग सञ्चालन गरिरहनु भएकी एम कुमारी तुम्सासँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com। ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com। अवस्था आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।